सबैलाई जय मसीह छ। हाम्रो यो अन्तिम क्लासमा अनि रोमीको पुस्तकको पनि अध्ययनको अब अन्तिम खण्डमा प्रभुको सहायताले र उहाँको अनुग्रहले हामीले यो पुस्तक यसरी पुरै अध्ययन गर्न पाएका छौँ। झन्डै हरेक शब्द नै अनि उहाँलाई नै हामी धन्यवाद चढाउँछौँ। अब चाहिँ रोमी 16 25 पदमा हामी पढौँ। रोमी 16:25 अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रीष्टको प्रचार अनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ। तिनवटा शब्दलाई हेर्नेछौ। येशु ख्रीष्टको प्रचार, पावलको सुसमाचारको केन्द्रमा चाहिँ येशु ख्रीष्ट हुनुहुन्थ्यो। उनले केवल ख्रीष्टलाई मात्र प्रचार गरेनन्, एकचोटि त्यही हेरौँ 2 कुरिन्थी 4:5 उसले ख्रीष्टलाई प्रचार गरे भन्ने एउटा पद 2 कुरिन्थी 4:5 चाउले लेख्छन्, किनकि हामी आफूलाई होइन तर ख्रीष्ट येशूलाई प्रचार गर्दछौँ। तर उसले चाहिँ जब अरूले ख्रीष्ट प्रचार गरेको सुन्थे उनी त्यसमा आनन्द मनाउँथे। फिलिपी 1:18 भन्छन्, तब के जे भए पनि जे भए तापनि हर प्रकारले चाहे बाधामा होस् चाहे सत्यतामा ख्रीष्ट प्रचारिनुहुन्छ र यस कुरामा म आनन्द मनाउँछु, आनन्द मनाउने नै छु। आफू जेलमा हुँदाखेरि ख्रीष्टको प्रचार भइरहेको कुरा उनले सुन्छन्। कतिले प्रचार चाहिँ ठिक मनसायले त गरिरहेको थिएन, 15 पदमा हेर्नुहोस् त, साँच्चै कतिले चाहिँ डाहा र झगडाको कारणले ख्रीष्टलाई प्रचार गर्छन् र कतिले चाहिँ भलो मनसायले पनि। यिनीहरूले चाहिँ साँच्चै चोखो मनले होइन, आपसी विरोधको कारणले मेरो बन्धनमाथि कष्ट थपिदिने विचार राखेर ख्रीष्टलाई प्रचार गर्छन्। तर अरूले चाहिँ म सुसमाचारको प्रतिरक्षाको निम्ति नियुक्त गरेको छु भन्ने कुरा जानेर प्रेमले प्रचार गर्दछन्। अनि पावलले भन्दछन्, जे भए तापनि ख्रीष्ट प्रचारिनुहुन्छ यस कुरामा म आनन्द मनाउँछु। क्रिस्चियनहरूले बेसिक मनसायले प्रचार गर्नु राम्रो भनेको होइन, उसलाई हृदयमा गलत अभिप्रायले प्रचार गरेको त्यसलाई समर्थन गरिरहेका होइनन्। केवल उसले बाहिरका हराएका मानिसहरूको सोच गर्दैछन्, उनीहरूले ख्रीष्ट सुन्न पाए, जे भए पनि उनीहरूले त्यो सुनेर उनीहरूको आत्मा बाँच्न पनि सक्छ। यसो विचार गर्नुहोस् न, कति व्यक्तिहरूले चाहिँ साँच्चै मुक्ति पाएका छन्, कस्ता कस्ता ठाउँहरू मुक्ति पाएका छन्, जहाँ चाहिँ भद्रगोल भएको ठाउँमा पनि परमेश्वर चाहिँ बाँधिनु भएको छैन, उहाँले आफ्नो वचनलाई चाहिँ हराएकोलाई बचाउन चाहिँ त्यस्तो भाँडाहरू पनि उहाँले चाहिँ आफ्नो महिमाको लागि प्रयोग गर्नुहुन्छ। ती भाँडाहरूले प्रभुबाट स्याबासित पाउन सक्दैनन्, तर उहाँ बाँधिनु भएको छैन। अनि उहाँले चाहिँ त्यो व्यक्तिलाई उहाँले डोर्याउन सक्नुहुन्छ ठिक ठाउँमा। प्रभुमा सब कुरा सम्भव छ। पावल रमाउँदैछन्, ख्रीष्ट प्रचारिनु भयो, यसमा आनन्द मनाउँछ। पावलले रोमीको पुस्तकको सुरुबाट नै सुसमाचारको केन्द्र नै, सुसमाचारको मियो नै प्रभु येशु ख्रीष्ट हुनुहुन्छ भनेर भन्दै आएका छन्। अनि उसले पनि अब अन्य जातिहरूको बीचमा सुसमाचारको रहस्य प्रचार गर्दा चाहिँ ख्रिस्टको रहस्य अथवा ख्रिस्टको खोजेर नसकिने धन प्रचार गर्न उसले चाहिरहेको कहिले नसडेको हामीले देख्यौँ। त्यसैले यसबाट के सिक्छौँ भने जब यदि हामी सुसमाचारको निम्ति अलग्गिने हो भने हामी चाहिँ ख्रिस्टतिर अलग्गिनुपर्छ। त्यसरी मात्र सम्भव छ साँच्चै। ख्रिस्टसँग हामी टाँस्यौँ भने हामी सुसमाचारसँग टाँसेछौँ, यो अलग गर्नै सकिँदैन। अब रोमी 16 25 पदको अब दोस्रो भागमा त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, एक समय गुप्त राखिएको यो रहस्य अब प्रकट भएको छ। अब चाहिँ यो रहस्य रहेन, थाहा भएको छ। संसारको उत्पत्तिदेखि भन्दैछ त्यही भनेको युग युगदेखि पुस्ता पुस्तादेखि गुप्त राखिएको रहस्य, यो नयाँ नियम अन्तर्गतको यो रहस्य भन्ने कुरा के हो, यसको ठिक परिभाषा हामी निकाल्न चाहन्छौँ। अनि 5 खण्डहरू हेर्नेछौँ। कतिचोटि हेरिसक्यौँ तै पनि एकचोटि सरस्वती पढौँ मात्र। एफसी 3:4-5 अनि बाइबलीय परिभाषा सजिलै साथ निस्किन्छ। एफसी 3:4-5 पहिला जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छ, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूका प्रकट गरिएको छ। दोस्रो खण्ड चाहिँ यही अध्यायको 9 हो। र सबै मानिसहरूलाई जुन परमेश्वरले यीशु ख्रिस्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग युगदेखि लुकेर बसेको रहस्यको संगति के रहेछ, सो कुरा देख्ने बनाउनलाई। त्यसपछि कलसी 1 जाउँ अनि 26 पद पढौँ। परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युग युगदेखि र पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो तर अहिले उहाँका पवित्र जनहरूका प्रकट गरिएको छ। अनि मत्ती 13:35 मत्ती 13:35 यीशुले भन्नुहुन्छ अनि 35 पद भविष्यवक्ताद्वारा यसो भन्दै बोलिएको वचन पूरा होस् भनेर म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु। अनि अन्तिम खण्ड चाहिँ हाम्रो रोमी 16 खण्ड हो, 26 पदमा अनि 25 पदको लास्टदेखि पढ्नेछौँ। त्यस रहस्यको प्रकाश अनुसार जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, 26 पद, तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताएको छ। त्यसैले यो 5 खण्डको आधारमा परिभाषा सजिलै निस्किन्छ। यसलाई यसरी व्यक्त गर्न सकिन्छ, नयाँ नियमको रहस्य भनेको त्यो हो जुन लुकाइएको थियो, गुप्त राखिएको थियो। पहिलेका पुस्ता पावलको पुस्ताभन्दा अघिका मानिसहरूलाई थाहा गराइएको थिएन, तर नयाँ नियमको युगमा नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरूलाई अथवा भविष्यवक्ताहरूलाई थाहा गराइएको छ र उनीहरूद्वारा प्रकट गरिएर प्रकाशमा ल्याइएको छ। यसरी भन्न सकिन्छ, पुरानो नियमको मानिसहरूलाई यो थाहा थिएन तर अहिले प्रकट गरिएको छ। अब यस्तो रहस्यहरू अघि नै हेर्यौँ। पहिले चाहिँ ख्रिस्टद्वारा आंशिक रूपमा प्रकट गरियो, त्यसपछि चाहिँ विशेष गरी प्रेरित पावलद्वारा पूर्ण रूपमा थाहा गराइएको छ। अब बाइबललाई अर्कै तरिकाले व्याख्या गर्ने मानिसहरू थुप्रै छन्, उनीहरूलाई चाहिँ विभिन्न नामले जनाइन्छ। अङ्ग्रेजीमा रिफर्म्ड थियोलोजी अथवा कभेनेन्ट थियोलोजी अथवा करारवादी ईश्वरशास्त्र हामीले नेपालीमा अनुवाद गर्ने हो भने उनीहरू चाहिँ यसको विपरीतमा के भन्छन् भने उनीहरू भन्छन् नयाँ नियमका रहस्यहरू पुरानो नियममै प्रकट गरिएका थिए, तर आजको दिनमा जस्तो स्पष्ट बुझिएका पो थिएनन्। यस्ता रहस्यहरू पुरानो नियममा बिल्कुलै थिएनन् भन्ने त होइन नि भन्छन् उनीहरू। उनीहरू भन्छन् रहस्यहरू आंशिक रूपमा प्रकट गरिएका थिए, यद्यपि पछिबाट मात्र तिनलाई बुझ्न सकिएको हो भन्छन्। तर भर्खरै हामीले पाँचवटा खण्डहरू हेऱ्यौँ जसमा त ती रहस्यहरू आंशिक रूपमा प्रकट भएका थिए भनेर त भनेको छैन, बरु के भनेको छ भने ती बिल्कुलै प्रकट भएका थिएनन्। त्यसलाई चाहिँ परमेश्वरले आफ्नो हृदयमा चाहिँ पछि प्रकट गर्नलाई, ठिक समयमा प्रकट गर्नलाई, उहाँको योजनामा त्यो चाहिँ उहाँले लुकाएर राख्नुभएको थियो। एउटा ठोस उदाहरण हेरौँ, पहिलो कुरन्थीमा जाउँ त अनि बुझ्न अझ मद्दत हुन्छ। पहिलो कुरन्थी 15 51 र 52 त एउटा रहस्य जुन पावलले प्रकट गर्छ त्यो हेरौँ। यो ऱ्याप्चरको रहस्य, मण्डली उठाइ लैजाने रहस्य। 51 पदमा हेर, एउटा रहस्य म तिमीहरूलाई बताउँछु, हामी सबैजना सुति जाने छैनौ, भनेको शरीरमै मर्ने छैनौ भन्ने छ यहाँ सबैजना, तर हामी सबै बदली हुनेछौँ, एकैछिनमा आँखाको झिमिकमा आखिरी तुरही बज्दा हुँदी, किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी दशामा बौराइनेछन् र हामी चाहिँ नमरिकन बदली हुनेछौँ। अब यहाँ त के प्रकट गरिएको छ भने एउटा यस्तो पुस्ता त्यहाँ हुनेछ, एउटा सिङ्गल पुस्ता, विश्वास गर्नेहरूको पुस्ता, जसले चाहिँ शरीरमा मर्ने अनुभवै गर्दैन। अब पुरानो नियमको कसलाई थाहा थियो यस्तो सत्यता? अब्राहमलाई थाहा थियो, दाउदलाई थाहा थियो, एलियालाई थाहा थियो, कसले थाहा थियो? थाहा थियो नि, अलिकति छनक पनि छैन उनीहरूलाई कि एउटा सिङ्गै विश्वासीहरूको पुस्ता चाहिँ शरीरमा नमरिकन उनीहरू बदली हुनेछ। रहस्य हो यो। अब नयाँ नियमको समयमा आएर प्रभुले चाहिँ थोरै मात्रामा यसको बारेमा बताउनु भयो, त्यो चाहिँ कुन ठाउँमा नै दिदीबहिनीहरू म फेरि आउनेछु आफू कहाँ लिनेछु। हजुर भन्नु न, डराउनु भए जस्तो लाग्यो त, अब सबै जवाफ थाहा नभएको त हुने सबै, यो त असम्भव हो। भन्नुहोस् त, मेरो कान अलिकति कमजोर छ तर म आफू कहाँ लिनेछु, थाहा हुनुपर्ने हो। भन्नुहोस् न, युहन्ना 14 युहन्ना 14 एकदेखि 3 अनि पावलले चाहिँ पूर्ण रूपमा यसलाई चाहिँ बताउँछन्। एउटा चाहिँ यही खण्ड हो र दाजुभाइहरू हामीले त्यो खण्ड यो पालि हेरेको छैन, तर तपाईँलाई थाहा हुनै पर्छ अर्को कुन खण्डमा चाहिँ यो बताएको छ। धन्यवाद। पहिलो थेसलोनिकी अध्याय 4 त्यहाँ पढौँ हामी। पहिलो थेसलोनिकी 4 अध्याय 13-18 तर हे भाइहरू हो, अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरूको विषयमा म तिमीहरूलाई अन्जान रहेको चाहदिन। हिजो मैले अघि भनेको थिएँ एकजना बित्नु भयो अनि उहाँको श्रीमती हाम्रै विश्वासी बहिनीहरूको आमा चाहिँ बिख खान्छु भनेर मर्छु भनेर हिँडिरहनु भएको थियो, आशा नहुने जस्तो गरिकन छोरा घरिघरि फेल भइरहेको छ। हामी प्रार्थना गरौँ उहाँहरूले अझ पनि मुक्ति पाउन सक्नुहुन्छ जो बाँकी हुनुहुन्छ। तर हामी चाहिँ आशा नहुनेहरूले गरे जस्तो चाहिँ हामीले शोक गर्दैनौँ, जस्तो कि हाम्रो शरण भएको लागि। किनकि चौध पद, येशु मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौँ भने उसरी नै येशुमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ। किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौँ, हामी जो जीवित छौँ र प्रभुको आगमनसम्म रहिरह्यौँ भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैनौँ, किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैसित स्वर्गबाट ओर्लनुहुनेछ अनि ख्रीष्म मरेकाहरू पहिले बौरेर उठ्नेछन्, सत्रपद, त्यसपछि हामी जीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ। यसकारण यी वचनहरूद्वारा एकअर्कालाई सान्त्वना दियो। यसको वर्णन गरिएको छ पावलको पत्रहरूमा, जुन चाहिँ आंशिक रूपमा चाहिँ प्रभुले बताइसक्नु भएको थियो कि शारीरिक मृत्यु नै अनुभव गर्नेछ नै एउटा पुस्ताले, विश्वासीहरूको एउटा सिङ्गो समूहले। को को त्यो समूहमा पर्न चाहनुहुन्छ? अब जीवनुहोस् प्रभु भनेर हामी जिउँदैछौँ अनि हाम्रै पुस्ता हुनसक्छ, त्यो समय एकदम छोटो हुनसक्छ प्रभुको सेवा गर्ने। यो ख्रिस्टलाई इन्कार गरेको संसारमा उहाँको प्रतिनिधि हुने यो आशाले हामी चाहिँ उहाँको सेवा गरौँ। अब नयाँ नियमको रहस्य भनेको यस्तो खालको कुरा हो, यस्तो खालको त कहीँ पनि छैन पुरानो नियममा, आंशिक रूपमा पनि छैन। रोमी 16 अध्यायमा पावलले बताइरहेको रहस्य चाहिँ के थियो भने, यहुदी र अन्य जातिहरूलाई अब परमेश्वरले पूर्ण समानताको आधारमा व्यवहार गरिदिनुहुन्छ। ख्रिस्टमा विश्वास गरेपछि उनीहरू एउटै शरीरमा एकसाथ जोडिएका हुन्छन्। यस उद्देश्यले कि उहाँको अचम्मका सद्गुणहरू प्रकट गर्ने एउटा विशेष भाँडोको रूपमा चाहिँ यहाँ रहनलाई। अनि यो कुरा फेरि एकचोटि एफएसी 2 को 11-18 पढौँ। एउटै बगाल हुनेछन् भन्नेको त हामीले प्रभु यीशुले भनिसक्नु भएको कुरा हामीले पढ्यौँ। यहाँ चाहिँ अब अझै यसलाई विस्तृत रूपमा एफएसी 2 को 11-18, यसै कारण सम्झना गर, बितेको समयमा तिमीहरू शरीर अनुसार अन्य जातिहरू थियो अनि शरीरमा हातले गरिएको खतना यहुदीहरू भनिनेद्वारा तिमीहरू बिना खतनाका भनिन्थ्यो, तिमीहरू अन्य जातिहरू भनिन्थ्यो। त्यस समयमा तिमीहरू ख्रिस्टविहीन भनेको मसीहविहीन थियौ, हामी कुनै मसीह पर्खिरहेका थियौँ, इजरायलको नागरिकताबाट अलग, प्रतिज्ञाका बाचाहरूबाट पराए, कुनै पनि करारहरू हाम्रो लागि थिएन, आशा नभएका र संसारमा परमेश्वर रहित थियो। तर अब त ख्रिस्ट येशु, तिमीहरू जो बितेको समयमा टाढा थियो, तर अब त ख्रिस्ट येशुमा तिमीहरू जो बितेको समयमा टाढा थियो, ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ, किनकि उहाँ हाम्रा मेलमिलाप हुनुहुन्छ। उहाँले दुवैलाई एक बनाउनु भयो र बीचको अलग पार्ने भित्ता भत्काइदिनु भयो अनि मेलमिलाप गराएर आफैमा दुईजनाबाट एउटा नयाँ मानिस सृष्टि गर्नका निम्ति उहाँले विधि विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था अर्थात् शत्रुता आफ्नै शरीरमा मेटाइदिनु भयो अनि क्रुसद्वारा एउटा शरीरमा दुवैलाई परमेश्वरसँग मिलाप गराउनका निम्ति उहाँले शत्रुतालाई त्यस क्रुसद्वारा नाश गर्नुभयो अनि उहाँले आएर तिमीहरूलाई, यो चाहिँ को हो जो टाढोमा थियो भन्ने चाहिँ अन्य जातिहरू र उनीहरूलाई जो नजिकमा थिए भनेको चाहिँ यहुदीहरू मेलमिलापको सुसमाचार सुनाउनु भयो, किनकि उहाँद्वारा नै तिमीहरू दुवै एउटै आत्माद्वारा पिता कहाँ पुग्न पाउँछ, एउटा नयाँ मानिस बनाउनुमा छ। अब रोमी 16:26 अर्को वाक्यांशहरू हेर्ने छैन, तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्य वक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ। त्यसैले अहिले प्रकट भएको छ, एक समय गुप्तमा राखिएको रहस्य थियो। केद्वारा प्रकट भएको छ? यहाँ लेखेको छ, अनन्त परमेश्वरको आज्ञा अनुसार भविष्य वक्ताहरूका पवित्र शास्त्रहरूद्वारा भनेको छ। त्यहाँ एउटा फुटनोट छ, भविष्य वक्ताहरूका को सट्टामा त्यहाँ चाहिँ भविष्यवाणीका भन्न पनि सकिन्छ। भविष्यवाणीका पवित्र शास्त्रहरूद्वारा, अब अथवा भविष्य वक्ताहरूद्वारा लेखिएका शास्त्र भन्नाले लेखोटहरूद्वारा प्रकट गर्नुभएको छ। अब यहाँ पावलले चाहिँ कुन चाहिँ भविष्यवाणी अथवा कुन चाहिँ भविष्य वक्ताहरूको कुरा गरेको हो? पावलले यहाँ चाहिँ तपाईँहरूलाई म सोध्न चाहन्छु, पुरानो नियमका भविष्य वक्ताहरूको कुरा गरेको हो कि नयाँ नियमका भविष्य वक्ताहरूको कुरा गरेको हो? दिदी बहिनीहरू, नयाँ नियमका, किनभने भर्खरै यहाँ त अब यो त पुरानो नियममा त गोप्य त्यो भनिसकेको छ, होइन, उनीहरूलाई थाहा थिएन भनेको छ। त्यसैले यो चाहिँ नयाँ नियमका भविष्य वक्ताहरू, उनी अन्त्यसमा चाहिँ प्रेरितहरू पनि पर्छन्। यसको लागि चाहिँ एफसी दुईमा पल्टाउँ, नयाँ नियमका अगमवक्ताहरूको बारेमा। प्रायः हामीले भविष्य वक्ताहरू भन्दाखेरि पुरानो नियम सोच्छौँला, पुरानो नियममा भविष्य वक्ताहरू थिए, तर नयाँ नियममा पनि भविष्यवाणीको दान थियो। यो बाइबल कुरा नहुन्छ, अहिले छैन, तर सुरुमा थियो। जस्तो कि प्रेरित मैले के भन्छु, एफसी दुई को बिचमा हामी पढ्छौँ, एफसी दुई को बिचमा 19 पनि पढ, यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइन अन्य जातिहरूलाई भन्नेछ, तर पवित्र जनहरूसँग सङ्घी नागरिकहरू हौ र परमेश्वरका घरानाका हौ विश्वास, अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुना ढुङ्गा चाहिँ यीशु ख्रीष्ट आफै हुनुहुन्छ। यहाँ उल्लेखित विश्वमा प्रेरितहरू सजिलो बुझ्छन्, भविष्य वक्ताहरू भन्दा चाहिँ हामीले अब सोच्नुपर्छ कुन चाहिँ भविष्य वक्ताहरू, पुरानो नियम कि नयाँ नियमको। अब यहाँ प्रेरितहरू सँगै राखेकोले यो त नयाँ नियमकै भविष्य वक्ताहरू हुन् भन्ने त हामीले बुझ्न सजिलै सक्नुपर्ने हो। तर अझ अरू ठाउँमा पनि हेरौँ, पहिलो कोरिन्थी 12 अनि यो नयाँ संरचना चाहिँ त्यो जगमाथि बसालिएको छ भनेछ, प्रेरितहरू र भविष्य वक्ताहरूको जग, भनेपछि उनीहरूद्वारा हामीलाई जुन शिक्षा आएको छ उनीहरू नै जगका के अरे मण्डलीको सुरुवातका व्यक्तिहरू हुन्, जसद्वारा चाहिँ हामीलाई यो नयाँ प्रकाश आएको छ, अनि मण्डली यसमै खडा छ। पहिलो कोरिन्थी 10 पदमा विभिन्न दानहरूको चर्चा गर्दै, अनि अर्कोलाई सामर्थ्यका काम गर्ने क्षमता, अर्कोलाई भविष्यवाणी भनेर यहाँ उल्लेख छ। भविष्यवाणीको दान थियो नयाँ नियम लेखिने क्रममा। 29 पदमा पनि हेर्नुहोस्, के सबै प्रेरितहरू हुन्, के सबै भविष्य वक्ताहरू हुन्? लेख्नुभयो यो दुईटा व्यक्तिहरू, दान प्रदत्त व्यक्तिहरू, प्रेरितहरू र भविष्य वक्ताहरू, यिनीहरू नयाँ नियम को जग हुन्। अनि एफसी 4:11 पनि हेरौँ, एफसी 4:11 प्रभु येशू स्वर्ग रहनु हुनुभएपछि उहाँले पवित्र आत्मा पठाउनु भयो, अनि उहाँले दानहरू दिनुभयो भनेको छ। 11 अनि उहाँले कतिलाई प्रेरितहरू अनि कतिलाई भविष्य वक्ताहरू, यी फेरि यी दुई उल्लेख छन्, अनि अरू पनि छन्, तर यो दुईलाई हेर्दैछ हामीले यहाँ। त्यसैले रहस्य सम्बन्धी सत्यताको सवालमा चाहिँ पुरानो नियमको अगमवक्ताहरू, पुरानो नियमको भविष्य वक्ताहरू चाहिँ पूर्ण अन्धकारमा थिए, उनीहरूलाई प्रभुले प्रकट गर्नु भएन। पुरानो नियमको समयमा चाहिँ केवल एकजना व्यक्तिलाई मात्र यो रहस्यको बारेमा थाहा थियो, अनि उहाँ त परमेश्वर स्वयं हुनुहुन्छ, उहाँलाई मात्र थाहा थियो। अब रोमेश्वर फेरि जाउँ, अर्को व्याकेन्सीलाई त्यहाँबाट हेरौँ, टुक्रा टुक्रा गर्दै हेर्दैछ। पावलको लामो लामो वाक्यबाट रोमी 16:26 त्यहाँ चाहिँ अब यो वाक्यांश हेरौँ र अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञा अनुसार हो यसलाई हेरौँ। यो शब्द आज्ञा शब्द चाहिँ आदेश अथवा हुकुम, यसमा चाहिँ यसको पछाडि चाहिँ के छ भने यो शब्दको पछाडि चाहिँ यो आधिकारिक हो भन्ने कुरा, आधिकारिकता, अर्डर। पावलले चाहिँ यो शब्दलाई चाहिँ आफ्नो सेवकाईको सन्दर्भमा अन्य दुई ठाउँमा मात्र प्रयोग गरेको छ यो शब्दलाई। पहिलो तिमोथी 1:1 हेरौँ त, पहिलो तिमोथी 1:1 जब हामीले महान आज्ञा भन्छौँ, त्यो अर्को शब्द छ त्यहाँ चाहिँ, त्यहाँ चाहिँ प्रभुले हामीलाई यो गर भनेर चाहिँ दिनुभएको आज्ञा, अनि त्यसभित्र विभिन्न आज्ञाहरू छन् वास्तवमा महान आज्ञामा। यो अलिक फरक शब्द हो, सम्बन्धित छ, यो फरक शब्द, यो चाहिँ हुकुम, जस्तै हाकिमले हुकुम गर्छ, हाम्रो प्रभु येशु ख्रीष्टले चाहिँ पुरा अधिकारसहित चाहिँ हामीलाई हुकुम गर्नुभएको छ, यो हुकुममा अधिकार छ। पहिलो तिमोथी 1:1 हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशु ख्रीष्टको आज्ञाद्वारा, आज्ञाद्वारा के, प्रभु येशु ख्रीष्टका प्रेरित पावलको तर्फबाट उसले भन्दैछ म उहाँको अधिकारले म यहाँ प्रेरित ठहराइएको हुँ। यो प्रेरित भन्ने शब्द चाहिँ पठाइएको व्यक्ति, शब्दको माने नै त्यही हो है, यो बुझिरह प्रेरित पठाइएको, जीवित परमेश्वरको आदेशद्वारा पठाइएको व्यक्ति। तर यो कुरा हरेक विश्वासीको सवालमा पनि साँचो छ, किनभने यहोन्ना 17 एकचोटि हेरौँ भने, यहोन्ना 17:18 प्रभु येशूले जुन प्रार्थना गर्नुभएको छ, प्रेतहरूको लागि मात्र होइन नि यो प्रार्थना, हाम्रो लागि पनि हो। पहिला त्यो हेरौँ है, यहाँ 20:17 म तिनीहरूका लागि मात्र प्रार्थना गर्दिनँ, यो प्रेतहरूको लागि मात्र, तर उनीहरूको लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा म माथि विश्वास गर्नेछ। अन्त तपाईँ मैले चाहिँ प्रेतहरूकै वचनद्वारा विश्वास गरेको त हो, नयाँ नियमको वचनहरूद्वारा। अनि अब 18 प्रभुले के भन्नुहुन्छ, जसरी तपाईँले मलाई संसारमा पठाउनु भएको छ उसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। त्यो अर्थमा तपाईँ पनि प्रेरित हुनुहुन्छ, पठाइएको हुनुहुन्छ। पठाइएकोले के गर्नुपर्छ, पठाउने वालाको प्रतिनिधित्व गर्नुपर्छ, मलाई फलानाले पठाउनु भयो, उहाँले यो भन्नुहुन्छ भनेर चाहिँ भन्नुपर्छ अधिकारसहित, उसले समयमै गर्नुपर्छ, राजदूत जस्तै, राजदूतै हो है। अनि मैले अस्ति दाजुभाइ यहाँ मिटिङमा भन्दै थिएँ, अमेरिका को राजदूतले एउटा जोर्डनको राजालाई चाहिँ एउटा चिठी दिनु थियो, यो 40-50 वर्ष अगाडि कुरा, त्यहाँ तनाव बढिरहेको थियो, अनि शुक्रबारतिर हो त्यहाँ यो त आइतबार दिन्छ नि त भने शनिबार लडाइँ सुरु भयो। अनि राजदूतको काम चाहिँ एकदम टाइममा गर्नुपर्छ, हुकुम दिएअनुसार गर्नुपर्छ, त्यसमा त्यो भनिएको कुरामा थप्न हुँदैन, आफ्नै विचारले यो भन्यो होला मलाई पठाउनेवालाले अह त्यसरी भन्नु हुँदैन, घटाउनु पनि हुँदैन, हामीले सहायता गर्नुपर्छ प्रभुलाई। अर्को ठाउँमा पनि पावलले चाहिँ यो शब्द प्रयोग गर्छ, तितस 1:3 तितस 1:3 2 पढ्नुहुन्छ, अनन्त जीवनको आशामा जसको प्रतिज्ञा अनन्त जीवनको आशामा जसको प्रतिज्ञा झुट बोल्नै नसक्नुहुने परमेश्वरले संसार सुरु हुनुभन्दा पहिले गर्नुभयो तर ठिक समयहरूमा केद्वारा प्रचारद्वारा आफ्नो वचन के गर्नुभएको छ प्रकट गर्नुभएको छ जुन चाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञा अनुसार हाम्रो शब्द आयो मलाई सुम्पिएको छ हरेक विश्वासीलाई चाहिँ र हरेक सुसमाचार प्रचारकलाई चाहिँ यो उत्साह दिने पद छ जुन बोल्नै नसक्ने परमेश्वरले यस्तो प्रतिज्ञा दिनुभएको छ अनि हामीलाई पठाउनु भएको छ त्यो प्रतिज्ञा सुनाऊ भनेर अनि प्रतिज्ञा के छ अनन्त जीवनको मरिरहेकाहरूलाई नरक गइरहेकोलाई अनन्त जीवनको प्रतिज्ञा अनि ठिक समयहरूमा यो प्रकट गरिनु पर्दछ केद्वारा प्रचारद्वारा प्रचार परमेश्वरले प्रचारको मूर्खताद्वारा चाहिँ बचाउँदै हुनुहुन्छ अनि यहाँ भनेको छ जुन चाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञा अनुसार अब यो शब्द आयो हुकुम अनुसार पुरा अधिकार छ यसको पछाडि त्यो मलाई सुम्पिएको छ भनेर चाहिँ पावलले भन्छ त्यसरी सुसमाचारको र प्रचारको जिम्मेवारी सुम्पिएको मलाई छ भनेर पावलले राम्ररी जान्दथे अनि प्रचारद्वारा उहाँको यो वचन यो प्रतिज्ञा चाहिँ प्रकट गर्न चाहिँ ऊ चाहिँ परमेश्वर अर्डर मुनि बसिरहेछ त्यस्तो शब्द हो उहाँको हुकुम मुनि चाहिँ बसिरहेछ उहाँको अर्डर ममाथि अर्डरले म पठाएको छ मलाई भनेर चाहिँ उहाँको आदेशको अधिकार मुनि म छु भनेर भन्दैछ यो शब्द त्यस्तो हो अनि यो चाहिँ एकदम महान आज्ञासँग मेल खान्छ ख्रिस्टका विभिन्न आज्ञाहरू छन् महान आज्ञा अन्तर्गत जस्तै सारा संसारमा जाओ हरेक प्राणीलाई सुसमाचार प्रचार गर सबै जातिहरूलाई के बनाऊ चेला बनाऊ भनेको जस्तो सिकाउनु पर्यो चेला भनेको सबै कुरा सिकाऊ अनि कहाँबाट सुरु गर अनि सबै त्यसको निर्देशन दिनु यहुदीहरूबाट सुरु गर अनि सबै जातिहरू कहाँ जाओ पश्चाताप गर्न लगाओ पापहरूको क्षमाको प्रचार गर इजरायलबाट सुरु गर फैलिँदै जाओ संसारको पल्लो छेउसम्म जाओ यो चाहिँ महान आज्ञा अन्तर्गत पर्ने आदेश अन्तर्गत पर्ने आज्ञाहरू हो पहिले यहुदीका लागि त्यसपछि अन्य जातिका लागि यो आज्ञा त सुरुमै थियो यो पत्रहरू थिँदा पनि थिएन नयाँ नियमको एउटै पुस्तक थिएन त्यो बेलामा यो हुकुम त सुरु भइसकेको थियो अनि प्रचार सुरु भइसकेको थियो सुरुका अनि समय बित्दै गयो सुरुका चेलाहरूले चाहिँ मण्डली सम्बन्धी सत्यता चाहिँ र रहस्य सम्बन्धी सत्यता चाहिँ त्यति बुझ्न पाएको थिएन पत्रुसलाई पनि प्रेरितको 10 अध्यायको खण्डमा आएर पनि उसलाई गाह्रो भइरहेछ दर्शन दिनुहुन्छ प्रभुले पत्रुस उठेर खाऊ थियो अनि उसले भन्छ म त कुनै पनि अशुद्ध चिज त खाएको छैन प्रभु दर्शनमा पनि प्रभुलाई प्रभुसँग चाहिँ हुँदैन भन्दैछ अनि कतिचोटि भयो त्यो 3 चोटि होला होइन त्यो दर्शन देखेपछि चाहिँ के होला यो के को बारेमा हो भनेर सोच्दैछ अनि डक्टर त्यहाँ त अन्य जातिहरू चाहिँ आइपुगेका छन् जससँग ऊ खानु पनि हुँदैन तर केही शङ्का नगरी गर्न जाओ भनेर पवित्र आत्माले भन्नुहुन्छ नि जान्छ कर्नेलियस एउटा अन्य जातिको घरमा जान्छ नि भन्छ ओहो परमेश्वर कसैको पक्षपात गर्नु हुँदैन रहेछ उसले बुझ्दैछ अब प्रबन्ध यहाँ बदलिएको छ यहाँ नयाँ काम सुरु भएको छ अनि यसरी बुझ्दै गए सुरुका विश्वासीहरूले यसरी थप प्रकाशहरू चाहिँ दिँदै जानुभयो यो अनुग्रहको सुसमाचार यस युगको निम्ति परमेश्वरको उद्देश्यको बारेमा उनीहरूको बुझाइ झन्झन गयो झन्झन गइकलो हुँदै गयो एउटा पत्र आउँथ्यो अनि अर्को पत्र आउँथ्यो है अलिकति खाएर पनि थियो होला त्यो बारेमा किनभने पुरा भइसक्यो भनेर त हामी अहिले भन्न पाउँछौँ कुनै पनि अब हामीले चाहिँ त्यो पत्याउँदा पनि पत्याउँ तर त्यो बेलामा चाहिँ त्यहाँ खतराहरू थियो प्रेतको नाममा झुटा प्रेतहरू थिए त्यहाँ चेतावनी चाहिएको थियो पावलले लेख्नुपर्थ्यो म यसरी नै लेख्छु त्यो समय चाहिँ यसरी परिवर्तनशील समय थियो। तर यी कुनै पनि थपिएका प्रकाशहरूले जुन चाहिँ प्रभुले महान आज्ञा दिनुभएको थियो उहाँ बौरी उठेपछि र स्वर्ग जानुभन्दा अगाडि जुन महान आज्ञा दिनुभएको थियो यी नयाँ प्रकाशहरूले उहाँले दिनुभएको आज्ञाहरूलाई चाहिँ कुनै पनि हिसाबले कमजोर तुल्याउने गरेन, यसलाई झन गहिरो झन गहिरो बनाउँदै लग्यो। त्यो चाहिँ हामी यहाँ पत्रहरू पढेर बुझ्दछौँ। अब रोमी सोह्र अध्यायमा चाहिँ रोमी सोह्र अध्यायमा तपाईँ भन्दै हुन्छ कहिले सिकिन्छ यो अब सकिन्छ रोमी सोह्र अध्यायको अब यो अन्तिम दण्ड जन्ने वाक्यांश हेर्दैछौँ। त्यहाँ लेखेको छ 26 पदमा भविष्य वक्ताहरूका पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ। अब त्यो वाक्यांश आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ। सबै जातिका मानिसहरूलाई चाहिँ आज्ञा नै गरिएको छ, यो शब्द छ आज्ञाकारी बनाउनलाई। उनीहरूले विश्वास गर्नुपर्छ भनेर स्वर्गबाट आज्ञा आएको छ, त्यो आज्ञा पुर्याउने चाहिँ हामीहरू हो। यो हुकुम हामीले चाहिँ उहाँबाट पाएका छौँ र आज्ञा चाहिँ विश्वास गर, पश्चाताप गर, मुक्ति पाऊ, यस्तो राम्रो आज्ञा। पहिलो योना 2 हेरौँ यो कुरा। पहिलो योना 2 अध्याय मिलाप गर भन्ने आज्ञाहरू राजदूतले भन्नु पर्ने, अब झगडा नगर परमेश्वरसँग, फर्क मूर्तिहरूबाट संसारबाट म कहाँ आओ, यस्तो आज्ञाहरू छन्। पहिलो योहन्ना 2:23 पहिलो खण्डलाई हेर्नेछौँ। अनि उहाँको आज्ञा यही हो, उहाँका पुत्र येशु ख्रीष्टको नाममा हामीले विश्वास गर्नुपर्छ। त्यसैले जहाँसुकैको मानिस होस्, हरेक मानिस त्यो चाहिँ ख्रीष्टमा विश्वास गरेर सुसमाचारको आज्ञा पालन गर्न पर्छ, ऊ जिम्मेवार छ। सुसमाचारको आज्ञा पालन नगर्नेहरू चाहिँ अनन्त विनाशको दण्डमा जानेछन्, त्यही लेखेको छ 2 Thessalonians 1:8-9 हेरेको थियौँ। विलियम ग्रिम्सो भन्ने एकजना प्रचारक थिए बेलायतमा, उसले पहिला सुसमाचार पनि बुझेको थिएन। ऊ चाहिँ सरकारको तलबमा त्यहाँ मण्डली अगुवा हुन्थ्यो एङ्ग्लिकन चर्च, अनि यो त सजिलो काम हो भनेर चाहिँ ऊ चाहिँ प्रचारक बन्यो। तर एउटा घटना घट्यो, त्यो मण्डली अब त्यहाँ सुसमाचारै छैन त्यो मण्डलीमा, अनि दशाके पालन गरेर ज्ञानी हुन खोज भन्ने खालको प्रचार मात्र हुन्थ्यो। अनि एक दिन चाहिँ एउटा घटना घट्यो जसले गर्दाखेरि चाहिँ यो प्रचारकलाई चाहिँ एकदम गहिरो गहिरो उसलाई सोच्नुपर्ने भयो। मलाई याद भएन सर, एकजना को बच्चा मर्यो त त्यस्तो के भएको थियो, अनि उसँग केही जवाबै थिएन, के भन्यो उसलाई, ऊ आफै नै तडपिरहेर बस्यो। तर बिस्तारै प्रभुले उसलाई चाहिँ सत्यतामा डोर्याउन थाल्नुभयो, अनि उसले सुसमाचार बुझ्यो, विश्वासद्वारा धर्मी ठरिन्छ। त्यसपछि त त्यही कुलपीठमा ऊ गएर प्रचार गर्न थाल्यो, सबैजनाले के हो के प्रचार आउँदैछ, एक एक गरी मुक्ति पाउन थाल्यो त्यहाँ त। त्यसपछि त कहाँ कहाँबाट मान्छेहरू सुन्न आयो त्यहाँ विलियम ग्रिम्सोको प्रचार सुन्न। अनि एकचोटि विलियम ग्रिम्सो चाहिँ केही प्रचारकहरूसँग बसेर चाहिँ कुराकानी गर्दै थिए, अनि एकजना प्रचारकले सोधे, विलियम ग्रिम्सो तिमी के गर्छौ यदि त्यस्तो खालको समूहलाई प्रचार गर्नु पर्यो भने, ध्यान पनि दिइरहेछन्, हल्ला गरिरहेछन्, कुरा गरिरहेछन्, के कसरी प्रचार गर्छौ तिमीले? अनि उसले बताए पहिला चाहिँ म व्यवस्था प्रचार गर्न थाल्छु र उनीहरूको पाप देखाउन थाल्छु। त्यसपछि भने त्यसले भएन भने म चाहिँ ख्रीष्ट येशूको दुःखहरूको बयान गर्न थाल्छु। सायद उनीहरूको मुटु उनीहरूको हृदय चाहिँ पग्ले लागि तर त्यसले पनि भएन भने चाहिँ म नरकको आगोको प्रचार गर्न थाल्छु। विलियम ग्रिम्स एकदम प्रभुको निम्ति प्रभावकारी भाँडो भएका थिए। परमेश्वरले हामीलाई चाहिँ हुकुम दिनुभएको छ, हामी उहाँको हुकुम पनि छ अहिले पनि, अनि उहाँको हामीले बताउनु पर्ने कुरा चाहिँ एकदम प्रष्ट छ, के बताउनु पर्ने हो हामी राजदूत भएर। अनि थोरै समय छ अनि यो यो काम हामीले गरेकोमा चाहिँ उहाँलाई एकदम खुसी लाग्छ किन उहाँले ठुलो मूल्य तिर्नु भएको छ मानिसहरूले अनन्त जीवन पाउन् भनेर, अनि हामीलाई जिम्मा सुम्पिनु भएको छ। अनि परमेश्वरले के चाहनुहुन्छ भने मुक्ति पाउन मैले आज्ञा गरेको छु भनेर चाहिँ जनाइदियो, मेरो आज्ञा चाहिँ बताइदियो, उनीहरूले मुक्ति पाउनुपर्छ, उनीहरू नाश भएको म चाहन्न भनेर बताइदियो, किनभने म उनीहरूलाई प्रेम गर्छु भनेर जनाइदियो। यसरी चाहिँ उहाँले चाहिँ हामीलाई सुन्दनु भएको छ। अब यो सुसमाचारको आज्ञा सुनेर चाहिँ ठिकसँग उनीहरूले प्रभुलाई जवाब दिउन् भनेर चाहिँ हामीले बिन्ती गर्नुपर्छ। हामीले चाहिँ दोस्रो कृति 5:18-21 लेखे चाहिँ बिन्ती गर्नुपर्छ। एकचोटि त्यहाँ पढौँ, दोस्रो कृति 5:18-21। अनि सबै कुराहरू परमेश्वरबाट त हुन् जसले येशू ख्रीष्टद्वारा आफूसँग हाम्रो मिलाप गराउनु भएको छ र हामीलाई मिलापको सेवा दिनुभएको छ। अर्थात् परमेश्वरले ख्रीष्टमा भइकन आफूसित संसारको मिलाप गराउनु भयो, तिनीहरूसित तिनीहरूका अपराधहरूको हिसाब लिनु भएन र हामीलाई मिलापको वचन सुम्पनु भएको छ। यसकारण अब हामी ख्रीष्टका राजदूतहरू हौँ, मानव परमेश्वरले हामीद्वारा बिन्ती गरिरहनु भएको छ, हामी ख्रीष्टको सट्टामा बिन्ती गर्दछौँ परमेश्वरसँग मिलाप गर, किनकि उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर पापै नजान्नेहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो। अब के कुरा भन्छ भनेदेखि कता हो विषय त छैन, त्यही पनि तपाईँमध्ये कोही कोही यहाँ मुक्ति नपाएकाहरू हुनुहुन्छ, तपाईँहरूलाई परमेश्वरको आज्ञा छ विश्वास गर्न, पश्चाताप गर्न र मुक्ति पाउनलाई। साना नानीहरू पनि छन्, आफ्नो बुवाआमासँग आएको छ राम्रो आएको, यो आज्ञा तिमीहरूलाई पनि हो, तिमीलाई पनि हो सम्पूर्ण त कि परमेश्वरले आज्ञा नै गर्नुभएको छ। अनि बुवाआमाहरूको जिम्मेवारी छ, बुवाआमाहरूले चाहिँ महान आज्ञा छ है, हामीले चाहिँ आफ्नो परिवारलाई सिकाउनुपर्छ हामीले जानेको सुसमाचार। अब हामीले आफ्नै परिवारलाई सिकाउँदैनौँ भने त हामी अरूलाई के प्रचार गर्ने, त्यहाँबाट सुरु गरौँ। अनि तपाईँहरू जतिले मुक्ति पाउनुभएको छ यहाँ कतिजना चाहिँ युवाहरू हुन्छ, तपाईँहरूको जीवनमा चाहिँ महत्त्वपूर्ण निर्णयहरू गर्नु पर्छ अनि तपाईँहरू चाहिँ एकदम होसियारी भएर कदम कदममा चाहिँ प्रभुसँग हिँड्नुहोस्, उहाँमा आनन्दित भएर हिँड्नुहोस्। भजन सङ्ग्रह 37:4 भने जस्तै प्रभुमा मग्न हो र उहाँले तिमीहरूको हृदयको चाहनाहरू पुरा गरिदिनुहुनेछ। परमेश्वरको सर्वोत्तम जे छ त्यो चाहिँ म गुमाउन चाहदिनँ भन्ने अठोट गर्नुहोस्, हतार गरेर चाहिँ फ्याट्टै एउटा कुनै निर्णय नगर्नुहोस्। परमेश्वरको सर्वोत्तम त्यहाँ छ, त्यो तपाईँले पाउन सक्नुहुन्छ। उहाँको योजना एकदम असल छ अनि परमेश्वरको आशिष होस् तपाईँ सबैलाई।